असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाई र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी कोरोना महामारीको कारण विश्वविद्यालयका परीक्षाहरू केही समयका निम्ति स्थगित भएका छन्। ती स्थगित भएका परीक्षाहरू अब कसरी अगाडि बढ्छन् र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन गर्नका निम्ति के कस्तो तयारी गरिरहेको छ, यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डाक्टर तुलसीराम भण्डारी। भण्डारीज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
नमस्कार, धन्यवाद।
शुरूआतमा विश्वविद्यालयका अहिले परीक्षाको गतिविधि कसरी अगाडि बढिरहेको छ, के भइरहेको छ?
धन्यवाद समसामयिक प्रश्नको लागि हजुरलाई धेरै धन्यवाद। हामी पोखरा विश्वविद्यालयले अहिले ब्याचलर लेभलको एक्जामहरू चलाइरहेका थियौँ र मास्टर लेभलको पनि तुरन्तै यो महिनाको अन्त्यबाट गर्ने तालिका प्रकाशन गरिसकेका थियौँ। यसै प्रसङ्गमा हाम्रो ब्याचलर लेभलको एउटा मात्रै विषय बाँकी थियो, त्यो अवस्थामा गृह मन्त्रालयको परिपत्र भएर यो महिनाभरि सबै परीक्षाहरू स्थगित गर्ने भन्ने जुन हामीलाई निर्देश भयो त्यसै अनुसार अहिले हामीले चलिरहेका परीक्षाहरूलाई स्थगित गरेका छौँ र पठन पाठन चाहिँ हाम्रो अनलाइनबाट भएको छ र हामी लगभग अब पठन पाठन यो सेमेस्टरको अन्त्यतिर पुगेका छौँ र बिस्तारै हामीले यो कोरोनाको वेबलाई हेरेर तालिका बनाएर जाँच सञ्चालनको लागि तयारी गरिरहेका छौँ।
तपाईँले भन्नुभयो परीक्षा सञ्चालन गर्दा गर्दै केही विषयको परीक्षा रोकिएको छ र ब्याचलर लेभलको चाहिँ एउटा विषय मात्रै परीक्षा रोकिएको छ भन्नुभयो, रोकिएको परीक्षा चाहिँ के हुन्छ?
अब हामीले यसलाई अहिले मैले अब म एउटा जनस्वास्थ्यको स्कलर पनि हो र यो अहिलेको कोभिडको सबै हेर्दाखेरि यो डिक्रिजिङ वेमा देखिरहेछ र यससँग काम गर्ने विज्ञहरूको पनाइहरू पनि प्रिडिक्सन पनि त्यस्तै आइरहेछ। हामीले पनि त्यसैलाई वाच गरिरहेछौँ। हाम्रो फिजिकलै जाँच चलिरहेको थियो र केही सहज भयो भने हाम्रो सबै हाम्रो पोखरा विश्वविद्यालयका आफ्नै स्कुलहरू र हाम्रा सम्बन्धन प्राप्त क्याम्पसहरू सबैलाई हामीले पहिला नै परिपत्र गरेर सबैलाई खोपमा पहिलो प्राथमिकता दिनुहोस् भनेर सबै अहिले मलाई प्राप्त रेकर्ड अनुसार सबै कलेजहरूमा त्यहाँका विद्यार्थीहरू, कर्मचारी, शिक्षकहरू सबै फुल्ली इम्युनाइज भइसक्नु भएको छ र यो अवस्थामा हामी अब यो स्थिति अलि अनुकूल हुँदासाथ यो फिजिकल रोकिएका जाँचहरू पहिला सम्पन्न गर्छौँ र त्यसपछि हामी अरू फर्दर प्लानिङको लागि लागिरहेछौँ।
त्यो त बिचमा रोकिएका परीक्षाको कुरा गर्नुभयो तपाईँले, होइन जो बाँकी सुरुवात नै नभएका तर परीक्षाको तयारी गरिरहेका जुन परीक्षाहरू थिए त्यो परीक्षाको चाहिँ परीक्षा सञ्चालन गर्ने प्रक्रिया चाहिँ कसरी अगाडि बढाउनु भएको छ, के भइरहेको छ गतिविधि?
अहिले हामी सबै जाँच रोकिएका जाँचहरू पहिलो प्राथमिकता राख्यौँ भने अब आउने प्लानिङको लागि पनि जाँचहरूलाई पनि हामी प्लानिङ गरेका छौँ। त्यसमा अहिले हामी फिजिकलकै लागि तयारी गरिरहेछौँ र हामी अब परिस्थिति हेरेर केही अब फिजिकल चल्नै नसक्ने स्थिति आयो, ठुलै महामारी अझै यो अहिलेको ट्रेन्ड बढ्दै गयो भने त हामी अल्टरनेटिभमा पनि सक्छौँ होला, तर अहिले हामी यो कोरोनाको क्रम पनि बिस्तारै घट्दो क्रममा देखिएको र सबै विद्यार्थी रिकग्नाइज भइसकेको हुनाले फिजिकलकै लागि हामी तयारी गरिरहेका छौँ।
भण्डारीज्यू, तपाईँले आफैले पनि फिजिकल परीक्षाको कुरा गरिराख्नु भएको छ, यति लामो महामारी हुँदा विश्वविद्यालयहरूले अझै पनि पाठ सिक्न सकेनन्, विश्वविद्यालयहरू पुरानै शैलीलाई अगाडि बढाइरहेका छन् भन्ने आरोप तपाईँहरूमाथि लागिरहेको छ। अब यति लामो समयसम्म महामारी हुँदा केही न केही पाठ त सिक्नु पर्ने होइन र?
होइन, एकदम सहमत छ। हजुरले हाम्रो पोखरा युनिभर्सिटीको थोरै विगत लास्ट सेमेस्टरतिर हेर्नुभयो भने महामारीकै बिचमा हामीले सबै अल्टरनेटिभ विधिबाट निर्देशिका डेभलप गरेर एउटा सेमेस्टरको पुरै यो गएको सेमेस्टरको हामी अनलाइन प्रक्रियाबाट एक्जामहरू सञ्चालन गरेर त्यसको रिजल्टहरू पनि निकालिसक्यौँ र अहिलेसम्म मलाई प्राप्त रेकर्ड अनुसार के छ भने विशेष परिस्थितिमा ठिक छ, हामी अल्टरनेटिभमा गयौँ, परिस्थिति अनुकूल भयो भने यो फिजिकललाई नै पहिलो मात्र आशंका दिनुपर्छ भन्ने अभिभावक शिक्षकहरू कलेजहरू र आम समुदायको धारणा चाहिँ पहिलो प्राथमिकता हामी फिजिकलमै जानुपर्छ. अल्टरनेटिभ भनेको अल्टरनेटिभ हो, त्यसले फिजिकलको टोटल्ली रिप्रेजेन्ट गर्दैन भन्ने हाम्रो रिडिङ हो.
तपाईँले जुन अल्टरनेटिभ माध्यमबाट परीक्षा सञ्चालन गर्नुभयो त्यो सञ्चालन गरिरहँदा त्यसको फाइदा र बेफाइदा के हुँदो रहेछ?
अब हामीले फाइदा बेफाइदा भन्दा नि असहज परिस्थितिमा हामीले चाल्नुपर्ने कदम हो. हामीले त्यस्तो असहज परिस्थितिमा पनि विद्यार्थीको टाइम सेभ गर्न सक्यौँ, जाँच चलायौँ, एउटा पाटो थियो, फाइदाको पाटो भयो. अब त्यसलाई बेफाइदासँगै त नभनौँ. अब कतिपय कुरा म्यानेजरियल पाटो, हाम्रो देशको भौगोलिक अवस्था, हाम्रो देशका हाम्रा अभिभावक विद्यार्थीहरूको होइन आर्थिक अवस्था आदिले गर्दा, जसको हाम्रो दूरसञ्चारको सेवा, त्यसपछि नेपाल विद्युत प्राधिकरणको सेवा यी आदि कुरामा जति हामीले क्वालिटी दिनुपर्ने दिन नसकेको अवस्थामा त्यसलाई चलाउनु पनि एकदम च्यालेन्ज चाहिँ छ हामी सबै ठाउँमा. जस्तो हाम्रोमा त मेची महाकाली सबै क्षेत्रका विद्यार्थीहरू एकदम दूरदराजका सरकारी स्कुलमा पढेका विद्यार्थीहरू पनि ठुलो संख्यामा स्कलरसिपमा आएर पढ्छन्. त्यस्तालाई सबैलाई उत्तिकै एडजस्ट गर्न यो च्यालेन्जिङ छ.
अविश्वसनीय त होइन, तर यसलाई बुझाउन नसक्दा त्यसको विश्वसनीयतामाथि पनि त प्रश्न उठ्दो रहेछ होइन?
त्यस्तो अब हामी त दुईटा त्यसमा पनि यो अल्टरनेटिभ वेमा जाँदाखेरि पनि रिटर्न प्लस बाहिर दुवै अप्नाएका थियौँ. त्यति गर्दा गर्दै पनि केही कुराहरू आछन्, जस्तो अब केही पहिलाको भन्दा पास रेसियो बढ्या छ र कतिपयमा जस्तो हामीले गर्दाखेरि जेन्युन विद्यार्थी र अलि विद्यार्थी क्याटागोरी हुन्छ नि त्यसमा डिफ्रेन्सेस छुट्याउन अलि समस्या देखिएको, यी कुरा त छन्. तैपनि यसलाई फेरि नराम्रै मात्रै भन्नुपर्ने पनि छैन, यसलाई परिमार्जन गर्दै गइयो भने विशेष परिस्थितिमा यसलाई चलाउनु पर्छ, यसलाई यसमा कुनै दुविधा नै भएन. तर फेरि फिजिकलकै अल्टरनेटिभ यो हो भनेर त्यसैलाई मात्रै प्रायोरिटीमा गएर गइयो भने ओभरअलमा क्वालिटीमा यसले चाहिँ क्वेसन नै उठाउँछ.
तपाईँसँग लामो समयसम्म विश्वविद्यालय पढाएको अनुभव पनि छ, परीक्षा नियन्त्रकको भूमिका निर्वाह गरेको अनुभव पनि तपाईँसँग छ. भन्नाज्यू, तपाईँ एउटा विश्वविद्यालयको परीक्षा नियन्त्रकको हिसाबले हेर्दाखेरि या त्यो कोणबाट तपाईँले हेर्दाखेरि तपाईँले या विश्वविद्यालयहरूले जुन शैलीमा परीक्षा सञ्चालन गरिरहेका छन्, परीक्षा लिइरहेका छन् या मूल्याङ्कन गरिरहेका छन् यो वैज्ञानिक र व्यवहारिक छ?
होइन, यो विषयमा म एकदम विज्ञ साथीहरूसित, अहिले सबै विश्वविद्यालयका परीक्षा नियन्त्रकज्यूहरूसित, अभिभावकसित, कलेजहरूसित सबैसित म इन्ट्रेक्सनमा छु. इन्ट्रेक्सनमा गर्दाखेरि उहाँहरू सबैको एउटै भोइस चाहिँ पहिलो प्रायोरिटी हामी फिजिकलमै जानुपर्छ र स्थिति सहज हुँदै गयो भने हामी अल्टरनेटिभमा पहिलो फोकस होइन, विद्यार्थीहरूलाई इम्युनाइज गर्ने, बरु सेन्टरहरू बढाउने, फिजिक जुन स्वास्थ्यका मापदण्ड पब्लिक हेल्थका जुन हामीले शैक्षिक मापदण्डहरू भनेर सुरक्षाका मापदण्डहरू भनेका छौँ तिनीहरूलाई म्याक्सिमाइज गरेर सबै इक्जामहरू फिजिकलै लैजानुपर्छ. फेरि हाम्रो पोखरा विश्वविद्यालयको हकमा धेरै हाम्रा प्राविधिक कार्यक्रमहरू छन्, त्यसको प्र्याक्टिकल पाटोहरू होइन. अस्ति हाम्रो स्थगित भएको इक्जाम भनेको नि ड्रइङको इक्जाम हो, त्यो इक्जामहरूलाई त हामीले लास्ट इयर पनि फिजिकलै गरेका हौँ. यस्ता कुरा त हामी अल्टरनेटिभबाट सही इभ्यालुएसन गर्न सक्दैनौँ. र हाम्रो परिस्थिति, हामी अब एज अ लो रिसोर्स कन्ट्री हुनको कारणले पनि सबै ठाउँमा उत्तिकै क्वालिटीको अल्टरनेटिभ म्याथड विकास गर्न गाह्रो छ. यस्तो अवस्थामा पहिलो प्राथमिकता हामी फिजिकलमै जानुपर्छ र यदि स्थिति सहज भएन, असहजै भयो भने फेरि त्यसैलाई देखाएर हामी खाली बस्नु हुँदैन, त्यसको अल्टरनेटिभमै जानुपर्छ भन्ने मैले पाएको सबैको सुझाव हो.
विद्यार्थीले एक वर्षभरि पढेको कुराको मूल्याङ्कन त्यो तीन घण्टामा चार घण्टामा एउटा कुनै निश्चित ठाउँमा बसेर त्यो मूल्याङ्कन उसो हुन सक्छ? अब यो विषयमा पनि सोच्नुपर्ने बेला आएन र?
एकदम तपाईँको कुरामा म यो आत्मले इन्फर्मल्ली फर्मल्ली गफ गर्दा पनि भन्छु कि यदि हाम्रो शैक्षिक संस्थाहरू साँच्चै शैक्षिक संस्था हुने, हामी टिचरहरू प्राध्यापकहरू साँच्चै एउटा प्रोफेसनल स्किल्स मेन्टेन गर्न सक्ने हो भने त सबभन्दा ठुलो इभ्यालुएसन गर्ने त डे टु डे इभ्यालुएसनै हो, सबभन्दा राम्रो इभ्यालुएसन. र अन्तिममा गएर एक सेमेस्टरको तिन घन्टामा वास्तवमा त्यो पनि त्यति वैज्ञानिक इभ्यालुएसन त होइन. तैपनि हाम्रो अहिले के छ भने हाम्रा पूर्वाधार विकासहरू, हाम्रो जनशक्तिको एभाइलेबिलिटी, त्यसपछि हाम्रो विद्यार्थी टिचरसँगको एउटा रिलेसन आदि कारणहरूले गर्दाखेरि पनि हामी संस्थागत रूपमा अझै विकास हुन बाँकी छ. हामी संस्थागत हुनुपर्छ. यदि राम्रोसँग संस्थागत भइयो भने त सबभन्दा बेस्ट इभ्यालुएसन भनेको त टिचरले हो. उसले डे टु डे गर्ने इभ्यालुएसनले नै उसलाई क्लोजली यो विद्यार्थी स्तर के हो, इट इज क्वालिफाइड अर नट भनेर डिसाइड गर्ने त टिचरले हो. त्यसैले त्यसरी हामीले टिचरलाई विकास गर्न सक्यौँ भने त यो फाइनल इक्जाम भन्ने पनि नराख्दा हुन्छ. तर अहिले हामीले त्यो गर्न सकिरहेको छैनौँ. त्यस्तो अवस्थामा एउटा क्रस इन्डस्ट्री क्वालिटी कन्ट्रोलको लागि मात्र यो तिन घन्टाको इक्जाम.
पोखरा विश्वविद्यालयमा मात्रै होइन यो समस्या चाहिँ यो आरोप चाहिँ सबै विश्वविद्यालयलाई लागिरहेको छ। परीक्षा नियन्त्रण कार्यालयले चाहिँ न समयमा परीक्षा गर्न सक्छ, परीक्षा सञ्चालन गरेको कुराको नतिजा नै समयमा दिन सक्दैन भन्ने कुराको आरोप त सबै विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालयलाई लागिरहेको छ। त्यो आरोप तपाईँ माथि हुन्छ, खास समस्या चाहिँ के रहेछ?
यस्तो कि अब सबभन्दा ठ्याक्कै गएर विद्यार्थीहरू ठोकिने ठाउँमा उनीहरूको परीक्षा रहेछ र त्यसको काम समयमा आउटपुट दिने नदिने भनेको सबै त्यसको निर्धारक भनेको स्कुलहरू अन्य दिन कार्यालयहरू त्यसपछि कलेज जुन टिचरहरू विद्यार्थीहरू सबैको उत्तिकै समानुपाती इफोर्ट भयो भने परीक्षाले पनि टाइममा रिजल्ट दिने टाइममा जाँच गर्ने हो, स्कुलहरूले टाइममा क्लास नछुट्याउने माथिल्लो निकाले टाइममा डिसिजन गर्नुपर्ने डिसिजन नगर्ने त्यसपछि त्यसले ढिलो हुँदै जान्छ त्यसपछि त्यसको रिएक्सन गर्ने ठाउँ चाहिँ परीक्षा भएर देखिएको हो। नत्र परीक्षाले यदि स्मुथली सबै निकाय जाने हो भने टाइममा इक्जाम लिने टाइममा रिजल्ट निकाल्नलाई त्यस्तो गाह्रो मैले केही पनि देख्दिनँ। तर के हुन्छ भने परीक्षाका गतिविधिहरूलाई अन्य विद्यार्थीका गतिविधिले शिक्षकका गतिविधिले प्रशासनका गतिविधिले स्कुलका गतिविधिले सरकारका गतिविधिले इन्टरफेयर गर्छ तर विद्यार्थीले अन्तिममा गएर के गर्छ नि त परीक्षाले गरेन भन्छ। परीक्षाले गर्न त पहिला कलेजले राम्ररी टाइममा सिद्धाउनु पर्यो, पठन पाठन आन्तरिक मूल्याङ्कन गरेर पठाउनु पर्यो, त्यो आउँदैन तर विद्यार्थी अन्तिममा गएर रिजल्ट ढिलो भयो भन्छन्। त्यसैले यो बाहिर विद्यार्थीले तुरन्त रिएक्सन गर्ने पोइन्टको रूपमा परीक्षा नियन्त्रण कार्यालय देखिएको, तर यो ओभरअल गतिविधि ढिलो हुनमा परीक्षाको मात्रै रोल हुन्छ जस्तो मलाई लाग्दैन।
पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट पाउने सेवा सुविधाहरू जे जति छन् त्यो सेवा सुविधा परीक्षा नियन्त्रण कार्यालय पोखराबाट मात्रै सञ्चालन हुने भयो, त्यो विद्यार्थीले ट्रान्सक्रिप्ट बनाउँदाखेरि परीक्षाको परीक्षा फर्म भर्दाखेरि या कलेजले परीक्षाको फर्म बुझाउँदाखेरि पनि पोखरामै आउनुपर्ने स्थिति देख्यो, विकेन्द्रीकृत किन हुन नसकेको भन्न खोजेको?
मैले हजुरको आशय बुझेँ। एउटा त के भने पहिला हामीले हाम्रो ठुलो संख्यामा कलेजहरू काठमाडौँ भ्याली र भ्याली बाहिर छन्, भ्याली बाहिर भनेको बढी संख्या हुने बुटोल नारायणगढ त्यसपछि गएर यता पोखरामा र अलिक पश्चिमतिर गइसकेपछि महेन्द्रनगर धनगढी नेपालगञ्ज दाङसम्म हो र पहिला हाम्रो काठमाडौँमा सम्पर्क कार्यालय थियो तर नेपाल सरकारकै निर्णयले कुनै पनि युनिभर्सिटीका सम्पर्क कार्यालय नराख्ने भनेर हटेपछि एउटा समस्या हामीलाई क्रिएट भएको। पछि गएर हामीले सम्पर्क कार्यालय होइन परीक्षाको लागि त्यहाँ एउटा सञ्चालन केन्द्र खोल्नुपर्छ भनेर त्यसमा होमवर्क गरिरहेछौँ, सायद त्यो छिटै हुन्छ होला अथवा हाम्रो केही आङ्गिक क्याम्पसहरू काठमाडौँमा खुले पनि त्यसबाट चल्छ होला। त्यसको साथसाथै अहिले जुन फिजिकल्ली आएर विद्यार्थीहरूले हप्तौँ पोखरामा बस्नुपर्ने थुप्रै खर्चिलो हुने त्यो समस्यालाई देखेर अहिले हामीले अनलाइन सिस्टम विकास गर्दैछौँ, हाम्रो लगभग लास्ट स्टेजमा छौँ। अहिले कन्भोकेसनको लागि त हामीले अनलाइन फर्म मागिसकेका छौँ, अब विद्यार्थीहरूका सेवाको लागि पनि हामीले अनलाइनबाट एप्लाई गर्ने सबै र डकुमेन्ट तयार भएपछि हामीले सम्बन्धित कलेजहरूमा पठाउने गरी प्लानिङ गरिरहेछौँ, जसले गर्दाखेरि अहिले विद्यार्थीलाई पोखरामा मात्रै सेन्टर भयो हामीलाई गाह्रो भयो भन्ने यो समस्या एड्रेस हुन्छ जस्तो लाग्छ मलाई।
फागुनमा हुन गएको दीक्षान्त समारोहमा सहभागी हुनका निम्ति विद्यार्थीले समयमा ट्रान्सक्रिप्ट पाउन नसकेका कारण त्यसमा सहभागी हुन पाएनौ भनेर एउटा त्यो गुनासो पनि सुनिएको थियो, त्यो गुनासो पनि छ, यो त्यसको के भइरहेको छ?
तपाईँलाई धेरै धन्यवाद, यो एकदम जिज्ञासा उठिरहेको प्रश्नलाई मैले एड्रेस गर्न पाएँ। हामीले लगभग एक महिना अगाडिसम्म जति पनि ट्रान्सक्रिप्टहरू 7 दिनभन्दा बढी लगाएको थियौँ दिइरहेको थियौँ। अहिले यो पछिल्लो लहरमा जुन हाम्रो यो ओमिक्रोनको नयाँ थर्ड वेभ आयो त्यसपछि हाम्रा परीक्षा शाखाका प्रत्येक शाखाका कर्मचारीहरू संक्रमित हुने त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा पर्ने र अहिले भर्खरै हामीले रिजल्ट निकालेको कन्भोकेसनको नोटिस गरिसकेको हुनाले विद्यार्थीहरूले एकैचोटि आएर एप्लाई गर्ने भएको हुनाले केही थोरै ढिला भएको हो। तर यसमा हाम्रो अन्य रेगुलर प्रक्रियालाई हेरिदियो भने हामीले अलमोस्ट 7 दिनभित्र सबै एप्लाई गरेकालाई एड्रेस गर्न सकेका थियौँ। अहिले चाहिँ हाम्रा धेरै कर्मचारीहरू संक्रमित भएर कन्ट्याक्ट ट्रेसिङमा राख्नु परेको कारणले थोरै यो आवाज आएको, अन्यथा केही पनि होइन।
यसलाई सम्बोधन गर्ने कुनै त्यस्तो प्रक्रिया चाल्नु भएको छ?
यसलाई त हामी सम्बोधन गरिरहेछौँ अन्य अरू शाखाबाट अन्यत्रबाट मान्छेहरू काजमा लिएर अहिले अलमोस्ट अब इसी भएर सिद्धिने लास्ट चरणमा पुगिसकेका छौँ र विद्यार्थीको त्यो समस्यालाई एड्रेस गरेर जुन हाम्रो अनलाइन फर्म सबमिसनको डेट थियो त्यसलाई 1 हप्ता एक्सटेन्ड गरेर हामी एड्रेस दिइरहेका छौँ।
समय उपलब्ध गराइदिनु भयो रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
हस्, हजुरलाई पनि कुरा राख्ने मौका दिनुभयो, धन्यवाद।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डाक्टर तुलसीराम भण्डारी। आजलाई कार्यक्रम शैक्षिक बहस यति। यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।